آپ یہ مت کہیے ہم امام حسین کی مجلس میں جا رہے ہیں، आप सोचिए कि जो थरथराहट का कपाहट लर्जा के बदन पर हमारे हुआ, उसमें हल्का सरद के बराबर शायद आपके कुंजी में रह जाते, इससे बढ़कर कोई बदलाव हो तुम्हारा खुद ही रसूल लाए उसको तुम रख सको तो भले ही रसूल की जिंदगी बेहतरीन नमूना है, नमाज पढ़िए रोजा रखिए आपको मजबूर कर प्रदान हुई, चलिए धक्का लगाकर धकेल कर नमाज पढ़िए, रमजान आए गर्मी है रोजा रखिए पुनः इबादत कीजिए, लेकिन क्या वजह है अहले बैत में कि अंदर से आपके दिल की पुकार है शुक्र कीजिए खुदा का, शुक्र कीजिए रसूल खुदा का, शुक्र कीजिए पंजना का कि आपको इस वाजिब शर्ती के लिए जो वाजिब अपनी भी है वाजिब शर्ती भी है वाजिब अखलाकी भी है, यदि आपकी रूह की जड़ रसूल खुदा के वजूद से पैवस्त हो खुदा उस पैर को आप आदि से चेहरे की गजा नहीं बनाएगा ज्यादा तबीर होगी जो बोला चंद्र की ज्यादा जिन पैरों पर गर्म बैठी हो, तो फिर मुझे ये बताइए आप कि वो रूह जिसने चाहना वसूली की मबदत पूरी तरह से जब पकड़ चुकी है और वो रूह जिसमें दुश्मनों का कमर है तो कैसे जाएगी। आपको बात को समझा और सुना, अब चलिए इमामत की तरफ। इमामत को जब हमारा नौजवान तबका समझने की कोशिश करता है तो कभी कभी अपनी अकल से समझने की कोशिश करता है कि देखिए सैयदुल शुहदा ने यह किया, बैर का मुतालबा हुआ वो हुआ, इमाम हसन ने यह काम किया क्योंकि वो सब खुल के हराम काम करते थे, वो छुप के करते थे और ये सिलसिला था वो मलामत ये था, तो ये सब बातें अपनी जगह पर सही है किसी हद तक। बुनियाद क्या है इन तमाम बातों की? बुनियाद यह है कि यहूद और यहूदी इसको समझिए कि हमने जिनको आत्मा बनाया है, हमने जिनको आत्मा बनाया है क्योंकि बनाए गए हमारे हैं, चलते भी हमारे अम के मुताबिक है, जो तुम्हारे बनाए हुए हैं वो तुमसे मशवरा भी देंगे, तुम्हारा ख्याल भी रखेंगे, तुम्हारी आखिर पर अपनी आखिर को कभी जाहिर करेंगे कभी मकबूल। लेकिन जो हमारा बनाया हुआ इमाम होता है ना, देखो तुम्हारी आखिर को उसकी सीरत अगर समझ में ना आए, उसका कोई काम समझ में ना आए तो परेशान मत होना, उस पर एतराज करने का सोचना भी नहीं, क्योंकि ये हमारे अम्र के जरिए हिदायत करना है, इसका ताल्लुक आलम गैब से है। गैब का मतलब यह कि छुपी हुई चीज जो एक छुपा हुआ है वो इमाम तुमको दिखाएगा कैसे? अब चलिए रिवायत की तरफ। जुबैर और साहिबान इमान ये गुफ्तगू किस हिस्से पर है आज की और तमाम जो शबे हैं अहलेबैत पर, मैं अहलेबैत समझिए क्या है और फिर क्या करना चाहते हैं हमारे साथ और खुद इनके साथ क्या हुआ। कहा कि रहमत उपाधि और रहमत शेख दूसरी दो किताबें हैं ये जो रहमत उपरा पर लिखी गई हसरत के लिए। मैं खुद नौजवान बच्चों से कह रहा हूं ये तहनी वो तहनी हालत हाजरा पर बात करें, हालत गैर हाजरा पर बात करें, हालत जाहिरा हालत गायबा सियासत ये सब चीजें आज तक कभी आपने कहा किसी से बताइए कुरान में हमारे मासूमी ने हमारे लिए नुस्खा क्या लिखा है, क्या लिखा है कि जो हालात की अंबाज और हालात की लहरें आ रही है किसी शहर में 50 साल पहले किसी सियासी जमात का धोती बोलता था आज को उसका नाम भी नहीं देता, आज किसी और सियासी जमात का धोती बोलता है, आपको सियासत से क्या काम? आप अपने मासूमी के फरहानी को देखकर अपनी जिंदगी के लाभों को मुयन कीजिए। तो ये क्यों नहीं कहता कि रहमत कुबरा ने छठे इमाम ने क्या फरमाया, पांचवें इमाम ने क्या कहा, जनाब अमीर ने क्या कहा, किस तरह से रहना है, किस कीचड़ में कूदना है, किस कीचड़ से दूर रहना है, किस तरह से जिंदगी गुजारनी है, यह अब्दुल्ला हमारे इमाम जिनको हमने इमाम बनाया हमारे धर्म के मुताबिक चलते हैं। इमाम वो नहीं है जो तख्त पर निगाहें गाड़ कर बैठा है कि कब सिलसिला खत्म होगा तो तख्त मुझे मिले। अगरचे हक है इमाम का मिंबर रसूल, लेकिन ये सोच देखिए आप कि अहले बैत खलीफा के घर के घेरा डाल कर बैठे और जनाब ने भी मशवरा देने बिल्कुल ये काम करो जान बचेगी, ये काम करो तुम्हारी हुकूमत ज्यादा चलेगी, ये काम करो खुदूस तहारत पाकिस्तानी को देखिए तवज्जो कीजिएगा। अगर दुश्मन भी साहिल बनकर दस्त गिदाई दराज करके अली बिन अबी तालिब के सामने आए तो जितना भी अली का इख्तलाफ हो मौला ए कायनात उसकी मदद भी करते हैं और उसको जिंदगी के रास्तों पर तायुन भी कर ले। इसका मतलब यह नहीं है कि अली बिन अबी तालिब ने अपने इख्तलाफ को भुला दिया, इसका मतलब यह कि जिस समय से वो है ना उस समय से ये बंदा भी है, उसका सूरज चमकता है हिंदू के लिए भी, ईसाई के लिए भी, मुस्लिम के लिए भी, गैर मुस्लिम के लिए भी, अली बिन अबी तालिब की उसी की तस्वीर है, सबको रिस्क बांटता है। तुझे मशवरा चाहिए देंगे, तुझे औलाद चाहिए देंगे, तुझे रिस्क और गुस्सा चाहिए देंगे, तू ईसाई है, तू हिंदू है, तू सिख है, आया तो हमारे पास है ना। बंदी के अली बिन अबी तालिब को समझिए, कहा देखो नजर अली वसीयत हो मेरा सवाल आसमान से रसूल खुदा के पास वसीयत नाजिल हुई, वहां नजर बिना समाये इन दर वसीयत किताब सच चला। रसूल खुदा के पास एक कुरान नाजिल हुआ आसमान से और दूसरे वसीयत नाजिल हुई। वसीयत का मतलब क्या है? अजीब दिलचस्प गुफ्तगू भी है और अजीब समझने वाली गुफ्तगू भी है और बहुत गहरी गुफ्तगू भी है। रिवायत में मौजूद नहीं हुई क्या मतलब वसीयत कौन करता है? वसीयत वो करता है कि जो अपने माल के बारे में वसीयत करे, अपनी जान के बारे में वसीयत करे, घर अमलाक माल दौलत औलाद के बारे में वसीयत करे। यानी जब आप वसीयत कर रहे हैं, अगर कोई वसीयत कर रहा है तो जरूरी है कि वसीयत करने वाली जिस चीज के बारे में वसीयत की जा रही है उसका आपसे ताल्लुक हो। अगर ताल्लुक नहीं है तो वसीयत आपकी नहीं है। आप क्या तेरे मरने के बाद पड़ोसी का मकान बेच के बस्ती पर लगा देते हैं? आपको मकान नहीं आपको, लेकिन अगर आप कहेंगे पड़ोसी का मकान, आप इतने तो बुजुर्ग हो शेर दूसरी हो शेर मुफी हो अल्लामा हिंदी हो, पड़ोसी का मकान बेचकर मेरी तरफ से बस्ती पर लगा देना, तो ये जुमला कश करेगा कि है तो बड़ा है पड़ोसी का मकान लेकिन हकीकत में मालिक शेर मुफी है, तो चलो बड़ा इंसान है वसीयत कर नहीं सकता। तो वसीयत नाजिल हुई परवरदिगार आलम की तरफ से रसूल खुदा पर, एक कुरान नाजिल हुआ दूसरे वसीयत नाजिल हुई और उस पर इसना अशारा 12 फसल 12 मोहरे थी बख्तूमत 12 मोहरे थी। रसूल खुदा जब गए दुनिया से तो उस वसीयत को देकर गया मौला कायनात को, फसल खातमा मौला ने उस मोहर को तोड़ा खोला पढ़ा जो अमल करना था किया। मौला कायनात गए इन्होंने हसन को वसीयत दी, इन्होंने हसन को उस मोहर को तोड़ा खोला मुतादा किया पमजा और वो जो काम करना था किया। अब कौन जा चुका है इमाम हसन, कितनी मोहरें टूट चुकी है? 2, बाकी कितनी है? 10। इसी तरह से एक के बाद एक इमाम और उसके बाद आपके आखिरी और हमारे आखिरी मौला और आका के पास ये वसीयत आई, मौला ने तोड़ा जो काम करना था किया। यहां पर एक मसला है, हमारे 3 इमाम 6 साल और 2 इमाम 8 साल की बरस से इमाम बने, एक इमाम अली तकी अलैहि सलाम, दूसरे इमाम मोहम्मद तकी अलैहि सलाम और तीसरे हजरत साहिब अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। पढ़ेगा अमल कैसे करेगा? हमने इलाही को समझेगा कैसे? बस यहीं से बात समझ में आ गई कि सिंध की छुटाई बढ़ाई वहां पर अहम है जहां इमाम इंसानों का बनाया हुआ हो, लेकिन अगर खुदा का बनाया हुआ इमाम हो तो झूले में भी अगर हो तो गुफ्तगु करता है। मदीना मदीना है, मदीना है तो सिंह खुदा अभी कहते हयात है सही शोधा 5 मार्क्स जब मैं 뭐 나도 괜찮은 형 너도 뭐 이야기 그런데 이야기로 밖에 나로 내가 깜빡했어서 너네 그렇게 불러야겠고 사람들이 방금 나왔을 때 맞죠? 너도 뭐 이야? 이렇게 나서게 누구만 나가도 되는데 마바 아니 뭐 누나 너 바꿔 자라 너희 다시 이해가 숨기면 야로 숨겨나? 무슨 일에 튕긴다고? 반다에 다다시다 그런다 도가한 거 누구 이야다가 누구 이야기 도가한 땅이 요 쇠야기 아마리 사이들이 내가 그걸 정말 정말 많은 게 이렇게 할게 우리 야로 숨겨나지? 얘 개세 가라 무슨 가게 도가 니 맞아 보세 배웠어 무슨 말 어디서 가라세? 게 고 무슨 얘기가 아니 무슨 हमको इन होता नहीं हो रहा होता है जो हो चुका है जो होगा मुझे बात बताइए अगर ऐसे बच्चे को बता दिया जाए कि 58 वर्ष की उम्र में ये काम होगा बच्चा है 5 वर्ष का इसकी हीले उड़ जाएगी घर नहीं सकेगा पी नहीं सकेगा जिंदगी अजीब अफरा तफरी का शिकार हो जाएगी अबतरी का शिकार हो जाएगी तो अब आप समझ में आया खुदा जिसको इमाम बनाता है इतनी लतूफी अदा करता है उसको शऊर और इल्म अगर देता है तो रूह भी इतनी बुलंद देता है कि हुसैन 6 साल के थे अपने कत्ल के वाकया पता है लेकिन जाहिर भी नहीं हो रहा कि शहजादों को अपने बाप जानता है इस शहजादे का नाम एक जुमला कह दूं रिवायत कह दूं इधर सकर रखता है जन्नत से जन्नत कयामत रसूल का ये अच्छा हमने भी कि कंसूल अब्बास में तारीख मदीना के दमिश्क में इब्न असाकिर ने ये हदीस है फिर अब जन्नत कैसे जन्नत पहुंच जाती है आला दिल जन्नत रसूल खुदा ने फरमाया कि जन्नत कहीं पकड़ेगा बाहर तक अंत तुझे ये रुक इंतजार करते पकड़ेगा तेरा वादा था कि तू मुझे सजाएगा अपने सुतूरों में से एक सुतून से अपने अपने सुतूरों में से सुतून से तू मुझे सजाएगा तो किसके रंगे तूने मुझे सजाया जवाब आएगा अलम हुसैन जिनका मैं हसन व हुसैन मैंने हसन हुसैन तुझ पर भेज कर तुझे नहीं सजाया नहीं अजीज ने कहा हदीस की तफसीर करने दीजिए 2-4 शब्दों में जिस जन्नत में आदम से लेकर मूसा है ईसा है औलाद इब्राहिम है उस जन्नत को सजाया जा रहा है हसन और हुसैन के जरिए यानी क्यों हसन हुसैन के जरिए सजाया जा रहा है जन्नत जन्नत के सरदार है इस वजह से कि सैयदा रसूल खुदा अली मुर्तजा इन तीनों का नूर इन दो शहजादों में जमा हुआ है जब जन्नत को सजाया जा रहा है इन दो शहजादों के जरिए तो आप अपने दिल की कदर कीमत को समझिए आपके दिल में अगर हसन हुसैन की मोहब्बत है तो जन्नत यहाँ पर मिल गई है जिस नूर के जरिए खुदा जन्नत को सजाएगा आप अपने दिल में उस मोहब्बत को लेकर बैठे हैं तब भी उस दिल से काफिल हैं अब अगर रिवायत को समझा जाए इतना मोमिन इधर कसरत इस्तिग़फ़ार हो मोमिन जब कसरत के साथ इस्तिग़फ़ार करता है रुफ़ियत सहीफ़तुहु उसके सहीफ़े अमल को नामे अमल को आसमानों की तरफ ले जाया जाता है वही यतला तला लहू और उसका नामे अमल चमक रहा होता है ये इस्तिग़फ़ार में क्या ताकत है असल में मसला ये है कि इस्तिग़फ़ार उस दिल ने की है कि जिस दिल में हसन हुसैन की मोहब्बत है ये इस्तिग़फ़ार किसी लट्टू तोते की इस्तिग़फ़ार नहीं है ये उस इस्तिग़फ़ार की बुनियाद मोहब्बत हसन और हुसैन है ये मोहब्बत जहां भी हो गैर के पर्दों को चीर कर इबादतों को आलम गैब तक लेकर जाती है अरे जिसके कमर की पट्टी छठे मत फरमा दे जो हुसैन की कमर की पट्टी पर नमाज में सजदा करेगा वो आलम गैब के साथ पर्दे चीर कर रख देगी तो ये बताइए कि जिसकी मोहब्बत दिल में हो और उसके बाद फिर आप अमल करें तो आप अमल कर जाए सब चक्रों की सिलसिलों काम की बात ही है क्या काम की बात करूं तो रस की बात करूं, रोजे की बात करूं, तिलावत की बात करूं, हज की बात करूं, ये करूं पर्वत ये सब कर्म की बात करूं। अजीजो हज चक्कर काटने का नाम नहीं है, ये हज तुम्हारा बदमाश कैसे करेगा उन्होंने जानता। जरा सी कजी आई ना तो हज रमजान से लगेगा आदत है, अब तक चल नहीं पाएगा। यानी हम छोड़ रहे थे कि जो हुआ बस ठीक है चलिए आगे बढ़ी जबरदस्त मैदान तो वो भी सही ठीक है सब है, बस हवा उनकी बात है। स्टेटस को वाजे कीजिए आयमा के सामने, हमने स्टेटस को वाजे कीजिए, मौकर अमली को वाजे कीजिए कि आयमा की मोहब्बत के सिलसिले में आपका अकीदा क्या है, आयमा के दुश्मनों के सिलसिले में आपका अकीदा क्या है, क्योंकि यही वो दो पर है कि जिनके जरिए आपकी इबादत आदम ने गैर कर रही। नजर अपने किसी हसूल खुदा पर वसीयत जो आई तो आसमान से लगी एक पुराना है पर एक वसीयत उसको दोबारा नहीं मिले जा रहा हूं ये जगह से रोकी। और फिर मैंने कहा आपसे वसीयत मौला के बजाय को दी मोहम्मद को दी मोहम्मद हुसैन को दी हमारे
खुदा की तरफ से यानी हबीब
یہ جو امامت کا سلسلہ ہے نا چلا تمہاری نسل سے ہے لیکن ملکیت میں خدا کی ہے، تمہارا اختیار نہیں ہے اس میں کچھ. اب جو امامت سے ٹکرائے گا وہ خدا سے ٹکرائے گا، جو امامت کو ٹھکرائے گا وہ توحید کو ٹھکرائے گا، کیونکہ وصیت کی جاتی ہے اپنے بارے میں. پروردگار وصیت بھیج رہا ہے، اے محمد دے کر جاؤ اپنے باپ آنے والے امام کو، یہ تسلسل امامت ہماری ملکیت ہے تمہاری ملکیت نہیں ہے، جبھی تو ہم نے آسمان سے وصیت کو نازل کیا. کچھ لوگوں کو لے کر اپنے ساتھ لکھ دو، وہ لوگ شہید ہوں گے، شہادت نہیں ملے گی مگر تمہارے ساتھ. سید شہدا نے یہی کام کیا. اب اگر آپ تحقیق کر کر یہ بحث بڑھی تھی بڑھی کیوں بڑھی، نہیں وہ تو اس طرح چل رہی تھی، میں تو دیکھ لوں کہ امامت نام ہے خدا تبارک و تعالیٰ کی وصیت کو اجرا کرنے کا. اگر امامت کے کسی دور کو، اگر امامت کے کسی زمانے کو، اگر عصر امامت کے سلسلے میں آپ کا تجزیہ و تحلیل کہیں پر آ کر اٹک جائے، کہیں پر آ کر رک جائے، اب پھر یہ امام نے کیوں کیا؟ اگر امام آپ کی یا اس زمانے کے لوگوں کے عقل کے مطابق چل رہے ہوتے تو سوال جائز تھا. امام انسانوں کے درمیان رہ رہا ہوتا ہے، انسانوں کی طرح نہیں ہوتا، یہ امر الہی سے چل رہا ہے. آپ کی تحریر اگر اٹک جائے تو حق ہے اٹک جانے کا، کیونکہ آپ کے سر کے مطابق کام چل نہیں رہا، وہ اعلیٰ اللہ کے حکم کے مطابق چل رہا ہے. کیوں گئے، کس کو ضربت کھانے کے لیے انگور کیوں کھائے، امام جواد نے یہ کام کیوں کیا، امام رضا کو نہیں پتا تھا، امام موسیٰ کاظم نے کھجور کیوں کھائے، زہر آلو تھے، بھائی سلسلہ تمہارا ہے نہیں، نہ تو دین میں نہ تیرا میں. ایک طرف پروردگار متعال ہے، دوسری طرف حسین بن جعفر ہے، ایک طرف پروردگار متعال ہے، دوسری طرف حسین بن علی ہے. اگر آپ سے کوئی آپ کی رائے پوچھے تو تب بتائیے گا. خوشی کی امام دل سب خوشی کسے کہتے ہیں آپ اپنی مرضی سے جان لے لیجیے اچھا فرض کیا خاطر بنا دو دو بھی ملنا تھوڑی دیر کے لیے تو جب تک چھوٹ گئے سوالات کی زبر آ کر مرم دیا جائے کہ امام کے ناؤ سنے لال کیوں خوشی کی پھر مرم کی تو حرام کر دیجیے تو مدد چیز اچھا امام اگر دکھ مرضی کی خاطر آگے بڑھ کر زہر آپ کو خالد تو آپ کو تکلیف ہوتی ہے اور آپ کافی تو مذمت سمجھتے ہیں. چلتا ہوا جاتا ہے پیچھے والوں کے لیے راستے کو کھولتا ہے، اگر بالوں کی سورج پھٹ جائے اپنے انتخاب سے آگے بڑھا پیچھے والوں کے لیے راستے کو کھولنے کے لیے. کوئی نہیں کہتا خودکشی کی ہے، کوئی مذمت نہیں کرتا. جب بات امام پر آئے اور امر امام پر خدا سے تعلق پر سارے ذہن برق رفتاری کے ساتھ چلنے لگتے ہیں. اب آئے امام حسین کے پاس، امام حسین کے ساتھ یہ حکم دیا گیا، پھر آئے وصیت اس کے پاس، وصیت آئی امام سجاد کے پاس. کیا وصیت آئی؟ اتنی اسکت، سر جھکاؤ، خاموش ہو جاؤ. امام نے یہی کام کیا 35 برس امام کے. اور اگر ہم امامت کو سمجھیں کہ امام نے پھر کیا ذمہ داری انجام دی، ایک بچے نے مجھ سے کہا کہ مولانا پھر کیا امپورٹینس رہی امامت کی، امام 35 سال رہے پہنچنے میں کیا کام کیا. بھائی پھر بار بار اس بات کو سمجھ لیجیے، اگر آپ کی نظروں سے یہ حدیث وصیت گم ہو گئی، اگر آپ نے امامت کو امر الہی سے جدا کر لیا تو یاد رکھیے سوالات آپ کے ذہن میں آئیں گے، دیکھیں سن ہو رہا تھا تو امام نے کچھ کیوں نہیں کیا، یہ ہو رہا تھا امام نے وہ کام کیوں نہیں کیا، فلا کام ہو رہا تھا امام نے یہ کام کیوں نہیں کیا، حاجی غلط حج کر رہے تو اس وقت امام نے حج صحیح کیوں نہیں سکھایا. بھائی میرا سوال یہ ہے کہ جب فرعون قوم موسیٰ کی بچوں کو مار رہا تھا خدا کیا کر رہا تھا؟ یہ سب دیکھیے نا، جب نبی کریم کے اصحاب پر اور نبی کریم پر ظلم کے پہاڑ توڑے جا رہے تھے تو बंदा उस वक्त क्या कर रहा था जब मदीने में बंजीन से बंदा हुआ यजीद के जमाने में, तो खुदा उस वक्त क्या कर रहा था जब बनुबा से बनुमैया जुल्म के पहाड़ तोड़ रहे थे, खुदा उस वक्त क्या कर रहा था? तो उस वक्त खुदा कर क्या रहा था? खुदा जो उस वक्त कर रहा था ना, वो इमाम उस वक्त कर रहे थे। खुदा के साथ मसले को समझिए कि तौहीद की बुनियाद क्या है। एक अलग टॉपिक मुझे उस तरफ नहीं जाना। जब इमाम सज्जाद के पास वसीयत आई, उस पर लिखा हुआ अपने बस हो, खामोश हो जाओ और अपने सर को झुका। बड़ी अजीब बात है, बहुत सादी बात है और गर्व पेचीदा बात भी है। जब ये वसीयत इमाम बाकर के पास गई तो इमाम ने वसीयत को तोड़ा, उस मोहर को तोड़ा, उसमें लिखा हुआ था फरमाया उस वसीयत में लिखा है कि देखो अपने बाप की तस्दीक करो। इमाम बाकर से कहा जाए अपने बाप की तस्दीक करो, यानी किसकी तस्दीक करो? इमाम सज्जाद की तस्दीक करो, फसल किताब अल्लाह कुरान की तफसीर करो, खुदा के अलावा किसी से मत डरो। अब मैं एक सवाल करूंगा इस सिलसिले में, अगर इमाम बाकर ने मोहर को तोड़ा और उसने लिखा हुआ ये जुमला है कि अपने पिदर गिरामी की तस्दीक करो, तो पिदर गिरामी की जिंदगी थी खामोशी के साथ गुजरी, तो नहीं पिदर गिरामी सर झुकाकर जिंदगी को गुजारा। इमाम बाकर तस्दीक करें तो कैसे तस्दीक करें, यानी क्या मतलब? यानी जो बताए समझ में बात आती है वो ये कि अमल इस तरह से करो कि तुम्हारा अमल, अगर जो तुम इल्म को फैला रहे हो, तुम उलूम आले मोहब्बत को फैला रहे हो, तुम रसूल खुदा के उलूम को फैला रहे हो, तुम हिकमत और इल्म इलाही को फैला रहे हो, इस तरह से फैलाओ कि ये तस्दीक हो तुम्हारे पिदर गिरामी की। वरना इमाम सज्जाद ने तो जिंदगी भर सुकूत इख्तियार किया, फिर इमाम बाकर से ये कहना नहीं चाहिए कि बैठकर दरस और तदरीस करो। तस्दीक उस वक्त की जाती है किसी की कि या तो काम उसी की तरह हो या उसके काम पर तस्दीक की जाए, सेहा रखा जाए, तस्दीक की जाए, वेरिफिकेशन की जाए। अगर आपके पिता ने गिरामी जो जिंदगी भर खामोश रहे, वेरिफिकेशन आप करें अमली, तो आप भी खामोश रहिए। और अगर आप अपनी जबान से कहें कि मेरे बाबा सही थे, यानी आप ये बताइए कि मेरे बाबा अपने मकाम पर सही थे, मैं अपने मकाम पर सही हूँ, हम दोनों एक ही नूर से जुड़े हुए हैं, ये साबित कीजिए।
आगे सुनें जनाब।
इमाम सज्जाद के हवाले से हमने इमाम सज्जाद पर बुकिंग कर लीजिए। इमाम सज्जाद कितने बड़ा सबब रहा है, कब से इमामत शुरू हुई ये हर बच्चे को याद होगा। 61 से असर आशूर से इमामत शुरू हुई, खत्म कब हुई? 95 हुई। 60% जब मुहर्रम के पहले 10 दिन थे तो 60 से इमामत जो शुरू हुई 35 तक जाके खत्म हुई। अब 95 पर यानी 35 इमाम सज्जाद ने इमामत की जिम्मेदारी संभाली। जब करबला का वाक्य हुआ कितने बरस की उम्र मुबारक थी आपकी? 22-23 और ये सब लोग बड़ी उम्र के थे, बच्चे को क्यों पसंद कर रहे? ये रिवायत मक्का में मौजूद है। 22 के थे और 95 की बहुत ही शहादत हुई। अच्छा, आप जब सवाल का जवाब दीजिए बल्कि सोचिए इमाम हिदायत करता है, खूब तवज्जो कीजिएगा। 35 में इमाम ने कौन से शाहकार खत्म किए, कितने शागिर्द तरबियत किए, कितनी किताबें लोगों को दी, कितनी हदीसें बताई, तो गिनो को अपनी तवज्जो दी है। सही में समझा दी हमारे बकारे को बतला खुद जान शाहबाद ने रिसालत हुकूक दुआए अबू हमदर सुमन। ये 5 चीजें हैं कि जो इमाम सज्जाद की तरह से मुनव्वर और मुकद्दस हस्ती निकल कर रहे हैं। तुम्हारे बच्चे भी 35 इमाम रहे और ये 5 चीजें हैं। आज अगर कोई प्रोफेसर 35 दर्ज है किसी यूनिवर्सिटी में, किसी जामिया में, तो उसके 1000-2000 शागिर्द होंगे, 50-60-70-100 किताबें वो लिख देगा। तो ये इमाम ने सिर्फ 5 किताबें लिखी? पहली बात तो ये लिखी नहीं, बयान फरमाते थे, असहाब लिखी, اور دوسری بات یہ کہ امام لمبی چھوٹی تفصیل کے ساتھ بات نہیں کرتا, امام کا علم کمترین, علم کا اظہار کرتا ہے امام, بیشترین نکات آپ کی ذمہ داری میں نکالنا. تیسری چیز, امام کو جو حکم تھا امام نے اس کے مطابق علم کو پھیلایا. شاگرد کتنے والے امام کے؟ 10-12 شاگرد. اور یہ عجیب بات یہ ہے کہ ابو خالد کابلی امام کا شاگرد ہے, آیا امام کے پاس درس. اس زمانے مدینہ یونیورسٹی ہوتا تھا, جیسے آج کل آتے ہیں آکسفورڈ کیمبرج جو اسلامی دنیا میں جس کو علم چاہیے ہوتا تھا, بڑے بڑے فقہا تھے اور رسول خدا کی خبر نہیں, اس لیے لوگ مدینہ آتے تھے امام سے ملنے کے لیے. ابو خالد کابلی آئے مدینہ علم حاصل کرنے کے لیے اور امام کے پاس آئے. پہلی ملاقات میں وقت جو مخاطب کیا, کہا یا کنگر. ابو خالد کابلی چوک پر کہا کہ خدا کی قسم اس آسمان کے نیچے اور زمین کے اوپر میرا یہ نام یا میری ماں کو بتایا مجھے تو یہ نام کیوں کام کیا؟ لگتا یہ گویا کہ امام سب گویا کہ امام سب جانا چاہ رہے ہیں دیکھو بات سنو, جب بہت سے لوگ ڈر رہے ہیں امام کو, لیکن کسی کا علم اس سطح پر نہیں ہے کہ تیری زندگی کی پچھلے واقعہ سے پاگل ہو. دیکھ ابو خالد کابلی آج سے ہی اپنے استاد کو طے کرے جانا کس کے پاس ہے, کبھی کچھ ادھر سے پہلے طے کرے گا تجھے جانا کس کے پاس ہے. درس دیا ابو خالد کابلی, تو سن لو پیسے نہیں کریں مجھے اپنے گاؤں جانا ہے شہر جانا ہے. امام نے کہا کہ میں سمجھا ہوں میرے پاس سمجھ نہیں, لیکن کچھ دنوں میں دبش سے ایک بہت پیسے والا شخص ہے, وہ آ کر یہ کہہ رہے کہ میری بیٹی پر جلد آ چکا ہے اور میری بیٹی جلد زدہ ہو چکی ہے, جو میری بیٹی کے سر سے جسم سے جلد کو نکال دے گا میں اس کو پیسے دوں گا, تو تم اس سے پیسے کی بات کرنا اور 5 گھنٹے تک بیٹھ کر نہیں ذکر کرنا. نہیں کہا اس بیٹی کے اس کی لڑکی کے گھر کے پاس جانا اور کہنا یہ ادیب الحسین نے کہا کہ اس بچی کے جسم سے نکل جائے.
تیرے بولا جعفر کو محبت
تجھے یہ حکم دیا ہے کہ میرے صاحب کو برا کام نہ کر. اس نے کہا مولا یہ تو خبیث ہو رہا ہے, بہت ہی بخل مبتلا ہے آپ کے اوپر. آپ اس سے کہنا میں جا کر ہوں کہ تیرے مولا جعفر صادق اگر نہیں اترتا ہوا ہوگا تو مصیبت گردن کاٹ دے گا, آپ سے بول سکتا ہے. پڑتا کیا تھا کرتا آیا تھا پناہ لینے کے لیے, امام نے کہا یہ جا کر جملہ کہہ رہا. کیا کہہ رہا؟ یہ مت کہنا کہ مجھ سے مولا نے جملہ کہا کہ تجھ سے آگے بولوں, بلکہ اتنا مولا تھا تیرے مولا نے تجھے حکم دیا. یہ بڑا دھمکی ہے میرے جملہ کا. جزیر عرب میں یمن اور ان علاقوں میں بدو ہوتے ہیں, ان کے پاس بڑے عجیب و غریب علوم ہوتے ہیں. یہ ایک باقاعدہ الگ تفصیل ہے کہ ان کے پاس کیا کیا علوم ہوتے ہیں. اس نے دیکھا چہرہ, کہا کہ الوج بجو مقبولی, تیرا چہرہ بتا رہا ہے تو مرنے جانا ہے. اب تو کہا کہ اچھا ایک سیکنڈ, اب اپنی زیادہ ہاتھ دکھا, ہاتھ دکھا یار یہ تو مقبول ہاتھ بتا رہا ہے تیرا کہ مرنے جانا. اب میرے زمین سے پیر دکھا, اس نے پیر دکھایا, پیر تیرا بتا رہا ہے پیر نکل گیا تو مرنے جا رہا ہے. بہت چیز جلدی جا رہا ہے اپنی بب تک, اپنے پیٹ دکھا پیٹ کی لگی ہے, اس نے اپنے پیرا میں دکھایا پیٹ کی لگی. بہت مت تو مت تم آپ بتائیے کیا حالت کی ہوگی. اور چھڑیمن کی بات کر رہا ہوں, بھلا سے ٹھیک ہے. इमाम मोहम्मद का जन्म सुबह वैसे ही हुआ जैसा आपने बताया, बाकी घबराओ वही तकलीफ तुम्हारा नामा होगी। मसला ये जो भी आदत वजूद हो रहा है इनकी इनके वजूद की छलनी से गुजर कर ही आता है। अब जब जाइए आपको खाने तक काबिली तो पहले पैसे दे दीजिए बाद में दुआ पढ़ी। कहा दुआ पढ़ लूंगा पहले पैसे दे, कहा ये दो पैसे दुआ पढ़ी तो ये मसला हल हो गया। बादशाह रूम में खत लिखा है शाह मिर्ज़ा अब्दुल बारी को कि मैं हमला करने वाला हूं और इस्लाम को मुंतकिल प्लीज लीड बना दूंगा। अब घबराया, कहा कि खत भेजो मदीने सैयद सज्जाद के पास, है तो दुश्मन लेकिन जानते हैं कि दादा का पुत्र है। कहा कि भाई कह दो जाकर कि ये हुआ है। इमाम ने खत लिखा और उसने ये जुमला लिखा कि इन अल्लाह यंजुर खुदावंद तबारक व तआला 360 दफा खुदा के पास एक तख्ती है वह इंदल्लाह यंजुर भी है सनासी व सिद्दी का बदल कुल नहीं होगी, हर लम्हा पूरे दिन 360 मरतबा परवरदिगार इस तख्ती की जानिब देखता है और इसमें जिसको आजाद देना होता है जिसको छोड़ना होता है जो भी है खुदा तबारक व तआला इनाम करता है। वही भी जन्नत जुदा और मुझे उम्मीद यह है कि खुदा तेरा काम ऐसा रहूं वो 360 मरतबा से एक मरतबा में तमाम कर दे। ये खत ले जाकर कैसा को भेज दे। खत आया, अच्छा इसमें क्या लिखा हुआ था कि मैं फौज के साथ रहूंगा। इमाम क्या कह रहे हैं, फौज की बात नहीं हो रही, खुदा 360 मरतबा आलम गैब पे वो जिंदा और जावेद लश्कर लेकर आ रहा है, आप आलम गैब की बात कर रहे हैं रसूलुल्लाह। जब गया उसके पास उसने कहा कि ये खत जो आया है ये बैत नबूवत से आया है, ये मशरक के दरबार से नहीं आया है। अब आपकी समझ में आया जो मासूमीन आपसे कहकर गए इबादत में कसरत के साथ करो इस्तिग़फ़ार कसरत के साथ करो, अगर मासूम की रिवायत है कि अगर अगर कब्र की वहशत से डरते हो कसरत से सबका दो, कसरत से सबका दो तुम्हारा सबका कयामत के दिन तुम्हारे लिए साहिबान बनेगा। मोमिन जब इस्तिग़फ़ार करता है तो इस्तिग़फ़ार उसकी आलम में बाधा में जाती है कुरानी मुसहफ की सूरत में। दवाने कसरत से पढ़ो, अपनी जबान को रोको, आंखों को रोको, कान का ख्याल रखो, अपने आमाल का ख्याल रखो। यानी क्या मतलब, यानी तुम्हारी जात की बुनियाद तहारत पर कायम हो चुकी है। अब ये मजीद कुरानियों के गुस्से हम बता रहे हैं कि उस दुनिया में तुम जल्दी से हमारे साथ आ जाओ, हमें वक्त न लगे गोया के तुम्हारी शमात कराने का। ये कई अहादीस मासूम के खबर है, कई अहादीस मासूम के खबर है, तो ये मासूम मुसलसल बता रहे हैं सबका। और अजीब माना है मोमिन का कि फरमाया कि देखो अब जरूर आप वाले इंदरदा वाजिबात के बाद जो बेहतरीन अमल है खुदा की बारगाह में इदखाल सुरूर फी कल्ब मोमिन तफरुज जौहतुहु और तकशिफ कुर्बतुहु, बेहतरीन अमल वाजिबात के बाद आपका रमजान वाजिब है उसके बाद बेहतरीन अमल यह है कि किसी मोमिन के दिल में सुरूर और खुशी को दाखिल करो। कैसे, या तो उसकी भूख मिटाओ या वो जिस कर्म में मुब्तला है उसको दूर करो, ये अफजल तरीन अमल है। अच्छा गैर मोमिन के लिए भी है, अच्छा जानवर के लिए है, लेकिन अफजल तरीन नहीं है। अफजल तरीन क्या है, मोमिन के दिल अच्छा कुत्ते को पानी पिलाइए गर्मी के मौसम में सवाब है, मुसीबत टलती है, कुत्ते को पानी पिलाइए, बिल्ली को पानी पिलाइए, मुसीबत टलती है। अफजल तरीन काम क्या है, मोमिन के दिल में सुरूर को दाखिल करो, किस तरह से उसकी भूख को मिटाओ या वो जिस कर्म के आलम में है उसके कर्म को दूर करो। अब यही से बात समझ में आती है कि हुजूर आपके या हुसैन कर रहे हैं ये कबूल हो रहा है कि नहीं हो रहा। ये तो कह सकता हूं या हुसैन सीने पर मातम करना, हम पर तमाचे मारना, तमा जंजीर ताजिया अलम جنوب سلجنا یہ تفاق یہ قبول ہو رہا ہے یا نہیں ہو رہا یہ قبول کون کرے گا شہزادی بولے اس کی علامت کیا ہے کہ قبول ہو رہا ہے یا نہیں ہو رہا یہ سوال کیا کر اس کی علامت یہ ہے کہ جب انسان کا رابطہ اہل بیت سے بڑھتا ہے تو اس کا دل اہل بیت کے چاہنے والوں کے لیے نرم ہوتا ہے اگر آپ کے معاشرے میں اہل بیت کے چاہنے والوں کے لیے فلاحی منصوبے بن رہے ہیں بیواؤں کی خبر گیری ہو رہی ہے یتیموں کی خبر گیری ہو رہی ہے تو یاد رکھیں کہ آپ کی اجتماعی عبادتیں قبول ہو رہی ہیں کیونکہ یہ ہو ہی نہیں سکتا کہ آپ اپنے یا حسین کو عالم غیب پہ بھیجیں اور مدر سے سیدہ اپنے محبوں کی محبت آپ کے دل میں لڑا جو بھی ہو نمازی ہے بے نمازی ہے پڑھا لکھا ہے ان پڑھ ہے جاہل ہے عالم ہے کسی بھی نماز میں ہے اگر صاحب ایمان ہے آپ کے دوسرے دن طرف کے جذبات ہیں کہ نہیں اگر بڑھ رہے ہیں تو سمجھ جائیے کہ آپ کا یا حسین قبول ہو رہا ہے لیکن اگر دل اسی طرح سے کرپٹ ہے اسی طرح سے شکاوت ہے اسی طرح سے دل میں سنگدلی ہے تو یاد رکھیے یہ عالم بالا میں نہیں جا رہا یہ عالم غیب میں نہیں جا رہا سوال اس کا ہے لیکن مرحلہ قبولیت جو تاثیر رکھے علامت اس کی یہ یہ مومن صاحب ایمان ادخال سرور کی قلب مومن مومن کے دل پہ سرور کو داخل کیا ہے یہ امام سجاد کی کسی حد تک میں نے اپنے سب کو چار واقعہ بیان کر رہا ہے اور احادیث بہت ختم ہو رہا ہے اور میں مسائل کی طرف آؤں دیکھیے واقعہ بڑا عجیب ہے اور ہم جیسے لوگ ہم گھر کی بات کر رہا ہوں ہم جیسے ہم لوگ سر پر آلودہ ہونے کا مطلب نہیں ہے کہ خاص آدمی اس دن تھوڑا سا کمرہ ہے جس میں بھر دیا گیا علامت ہے کہ بچے سی ایس صاحب پڑھیں گے اس سے زیادہ خوش نہیں ہوں وہ شیر اسی شیر کو بھی کیا ہوگا اور ہمارے بزرگ علامہ مراجے کے عہدے جن کی کچھ حیثیت ہے یہ ہمارے لیے نشانی ہے حضرت آدمی کا اس کو بیگلا شیعہ 1892 میں انتقال ہو گیا یعنی کتنے سال پہلے کوئی تقریباً 140-130 سال پہلے انتقال ہو گیا بیٹھے رہتے ہیں ان کے شاگرد شیخ علی پہلانی سامرہ کا آپ کے نام خدا آپ کو زیادہ نہیں سیکھ رہا 11 محرم 12 محرم گویا کہ ایک دفعہ 35 منفی ہوئی مراٹھی کے گھر 35 منفی ہوتی ایک دفعہ ظاہر خود عالم خود پتی شیخ علی پہلانی آج تو میرے کو مرزا مختار حسنی شیرازی نے کہا آغاز کرو صاحب کو مجلس شروع کرو تو برادری کی مکمل مجلس ہوتی ہے اس میں فضائل کم پڑھے جاتے ہیں کبھی پڑھے نہیں جاتے بیشتر پہلے ہی ہوتا تھا اور ابھی بھی ہوتا ہے کہ مسائل زیادہ پڑھ جاتے ہیں مختلف ذاکر ایک کے بعد آدھا گھنٹہ پہلا مسائل کا سلسلہ چلتا رہتا ہے مختلف انداز دوحہ مرثیہ شیخ علی تہرانی نے یہ جملہ کہا کہ دخل الذین کو علی الرزق 11 محرم کے 12 محرم کے مسائل پڑے کہ زینب کبریٰ ابن زیاد کے دربار میں داخل ہوئی اور وہ میرا ایک کتاب اس کو بیچ میں محمد حسن شیرازی نے اپنا مطالعہ اتارا اور پٹک دیا زمین پر اور وہ پر تماچے لگائے سینے پر مادہ کرنے لگا شیخ علی تہران نے مزید جملہ آگے پڑھنا چاہا کہا کہ شیخ رک جا کہا کہ سرکار کی مجلس شروع ہوئی ہے کیسے ختم کر دوں کہا پہلے اس جملے کا حق ادا ہونے دے جی بھر کے گریا کرنے دے کہا حضور مزید مسائل پڑھنے کی اجازت دیجیے کہا اب اس کے بعد مسائل رہ گیا ہے کہ علی کی گود کی بازی وارث تدبیر صاحب عصمت سیدہ ابن زیاد جیسے بربخت شاہی کے دربار میں داخل ہو کہ وہ بنو تخت پر بیٹھا ہو فاطمہ کی بیٹی کے ہاتھوں میں رسیاں بن گئی اور اس کے بعد مسائل کی جگہ کون سی آئی صفین میں چلی گئی تھی ایک دفعہ گھبرا گیا کہا یہ خطبہ کون دے رہا ہے کہ علی اتنا ابھی طالب کے لہجے میں خطبہ پڑھ رہا ہے کہا یہ علی کی بیٹی زینب ہے کہا زینب میں تو لہجے میں پڑھ رہا ہوں کہا کہ تجھے نہیں پتا حسین ختم ہوئے حسین کے بھائی ختم ہوئے حسین کی عدالت ختم ہوئی میں کبھی کھڑا ہوا وہ میں نے کو مخاطب کیا لاگا تم اس پر اپنے بٹھا کر تم نے جوانے سے جنت کے سردار نے تم سے ہاتھ رکھ نہیں کی ہے کہا تک کر لو ایک دفعہ دربار میں جلدار آگے بڑھے قتل کرنے کے لیے کے 700 شمشیر تک وہاں موجود تھے ایک قبر تلوار سوچ کر آئے کہا کہ ہمارا سردار ہے قتل نہیں ہوگا دیکھے بس آخری جملہ کہوں ارے بھائی بس تم بھی مختلف سیدا غلاموں کے لیے 700 شمشیر
حضرت آواز ہے تم پر کبا سوال کرے